नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम गाउँघरको आवाजमा। प्राविधिक मित्र जेनित सापकोटासँगै म श्रीधर उपाध्यायको कार्यक्रम गाउँघरको आवाज। तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np मार्फत साताको बिहिबार बेलुका 5 बजेबाट 5:30 बजेसम्म सुन्दै आउनु भएको छ। पुनः प्रसारणको रूपमा सोमबार बिहान 10:30 बजेदेखि 11 बजेसम्म पनि सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामी गैंडाकोट क्षेत्रभित्र केन्द्रित रहेर विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। यहाँका विकास निर्माणका प्रक्रिया, यहाँका सामाजिक, शैक्षिक तथा सांस्कृतिक सम्पदाहरू अनि यहाँका पछिल्ला चर्चित विषयहरूका बारेमा चर्चा गर्ने गर्छौं। कार्यक्रम गाउँघरको आवाजमा आज हामीले शिक्षण प्रक्रियाको विषयमा रहेर कुराकानी गर्दैछौ। विद्यालयको शिक्षण प्रक्रियाको विषयमा कुराकानी गर्न हाम्रो साथमा हुनुहुन्छ गैंडाकोट इङ्ग्लिस बोर्डिङ स्कुलका संचालक हिरालाल अर्याल।
यहाँलाई विजयमा स्वागत छ।
धन्यवाद।
हिजो आज केमा व्यस्त हुनुहुन्छ?
म यो गैंडाकोट इङ्ग्लिस स्कुल गैंडाकोटमा नयाँ व्यवस्थापन अनुसार सञ्चालन गर्न आइरहेको छु र यसैको व्यवस्थापनमा अब नयाँ शैक्षिक सत्रमा हामीले चाहिँ कसरी चाहिँ यसलाई एउटा चाहिँ नमुना विद्यालयको रूपमा स्थापना गर्न सकिन्छ भनेर त्यसैको पूर्वाधार विकास लगायतका टिचर ट्रेनिङ करिकुलमको नलेजहरू कलेक्सन गर्नतिर लागिराखेको छु म।
सरको थोरै विगततिर जान चाहेँ म। यहाँले चाहिँ बेलायतमा रहेर उच्च शिक्षा अध्ययन गर्नुभयो र अध्यापन अनुभव समेत प्राप्त गर्नुभएको छ र समग्रमा नेपालको शिक्षण प्रक्रियालाई चाहिँ यहाँले कसरी हेरिरहनु भएको छ?
म एउटा गाउँको स्कुलबाट पढेको, गुल्मी जिल्लाबाट मैले एसएलसी गरेर आइसकेपछि म नेपालमा 13 वर्षसम्म अध्यापन गरेँ। त्यसपछि म बेलायत गएँ र बेलायत पुग्दाखेरि मलाई कस्तो भयो भन्दा म आफै पनि इङ्ग्लिसको टिचर, तर त्यहाँ पुग्दाखेरि मैले कम्युनिकेसन गर्ने कुरामा मलाई लगभग 4-5 महिना चाहिँ त्यहाँको एक्सेन्ट बुझ्न चाहिँ समय खर्च गर्नु पऱ्यो मैले, र त्यसले गर्दाखेरि मलाई के फिल भयो त भन्दाखेरि जुन एजुकेसन बेलायतमा दिइन्छ अथवा विश्वमा दिइन्छ त्यो एजुकेसन कस्तो छ भन्दाखेरि स्किल बेस्ड छ। त्यहाँ मान्छेहरूलाई चाहिँ बोल्नको लागि सक्षम बनाइन्छ, कम्युनिकेसनको लागि सक्षम बनाइन्छ, व्यावहारिक ज्ञान दिइन्छ। तर नेपालमा हाम्रो शिक्षण पद्धति कस्तो भयो भन्दा खालि परीक्षाको क्वेसनहरू कसरी सल्भ गर्ने भन्ने कुरा मात्रै सिकाइन्छ। हजुरलाई म चाहिँ एउटा उदाहरण दिनुपर्दा, एउटा 7 वर्षको बच्चालाई ल तिमी नारायणगढसम्म हिँडेर जाऊ र हिँड्दै जाँदाखेरि बाटो बिरियो भने मान्छेलाई सोधेर नारायणगढ पुग भन्ने, अथवा उसलाई चाहिँ सधैँ डोराएर चाहिँ नारायणगढ पुर्याउने। हाम्रो शिक्षा पद्धति एउटा बच्चालाई चाहिँ सधैँ डोराएर चाहिँ गन्तव्यमा पुर्याउने रह्यो भने विदेशतिरको एजुकेसन कस्तो भयो त भन्दाखेरि मान्छेलाई त्यो स्किलको लागि सक्षम बनाउनेतिर बढी प्रेरित भएको देखिन्छ।
अब यहाँले चाहिँ आफ्नो विद्यालयमा स्किल बेस्ड एजुकेसनलाई चाहिँ कसरी बढाउँदै हुनुहुन्छ, के छ योजनाहरू?
हजुर, अब यो एजुकेसन भनेको हामीले हाम्रो मिसन स्टेटमेन्टमा के भन्यो भन्दा वी स्ट्राइभ टु हेल्प आवर चिल्ड्रेन टु अचिभ द फुल पोटेन्सियल भनेर हामीले एउटा मिसन स्टेटमेन्ट बनायौँ। यसको अर्थ के हो त भन्दाखेरि विद्यार्थीहरूको क्षमता जति छ त्यसलाई चाहिँ हामीले फ्लोरिस गर्न चाहन्छौँ। त्यसको लागि हामीले खालि त्यो क्वेसन बेस्ड भन्दा पनि उनीहरूको होलिस्टिक डेभलपमेन्टको कुरा गरिरहेछौँ। होलिस्टिक डेभलपमेन्टको लागि उनीहरूलाई चाहिने पूर्वाधार के हो होइन? होलिस्टिक डेभलपमेन्ट गर्नको लागि उनीहरू टेक्नोलोजीसँग फेमिलियर हुनु पऱ्यो अनि उनीहरूलाई चाहिँ पर्याप्त एउटा चाहिँ भौतिक पूर्वाधारहरू मिनिमम रूपमा चाहिन्छ। जस्तै एउटा चाहिँ कुनै पनि विद्यार्थीलाई रिडिङको लागि सक्षम बनाउनको लागि उनीहरूलाई चाहिँ पढ्ने बानीको विकास गराउनु पऱ्यो। एउटा चाहिँ किताब पढेर मात्रै भएन, त्यो पढ्ने बानीको विकास गराउन कमसेकम उनीहरूलाई चाहिँ लाइब्रेरीमा पुस्तकहरू उपलब्ध हुनु पऱ्यो होइन? अनि त्यस्तै गरी उनीहरूलाई चाहिँ स्पिकिङ स्किल्सको लागि कमसेकम नेटिभ स्पिकर्सहरू बोलेको चाहिँ उनीहरूले सुन्न पाउनु पऱ्यो। लिसनिङको लागि कमसेकम उनीहरूले चाहिँ नेटिभ स्पिकर्सहरू बोलेको कुरा सुन्न पाउनु पऱ्यो। ती सबै पूर्वाधारहरू चाहिँ हामी गैंडाकोट इङ्ग्लिस स्कुलमा उपलब्ध गराउँछौँ। यदि कुनै पनि अभिभावकहरू हाम्रो विद्यालयको गेटभित्र छिर्नुभयो भने अहिले ती सबै पूर्वाधारहरू हामीले तयार गरिसकेको कुरा देख्न पाउनुहुन्छ।
जस्तो हामी कहाँ यो पूर्ण क्षमता प्राप्तिको लागि इन्फ्रास्ट्रक्चर भौतिक संरचनाहरूको निकै नै जरुरत पर्दछ, यसको कतिको सम्भव छ हामी कहाँ? यो
हाम्रो एजुकेसनमा हामीले भ्यालु बेस्ड एजुकेसन प्रोभाइड गर्छौँ भनेर भन्यौँ। भ्यालु बेस्ड एजुकेसन भन्ने कुरालाई जस्तै हामीले 2 किसिमले यसलाई चाहिँ व्याख्या गर्न चाह्यौँ। एउटा नैतिक मूल्य र मान्यता विद्यार्थीले पाउनुपर्छ। अर्को कुरा, जस्तै विदेशमा तपाईँले कुनै पनि सामग्री किन्नुभयो भने त्यो सामग्री किने बापत तपाईँले जति पैसा एक्सचेन्ज गर्नु गर्नुहुन्छ त्यो पैसा तपाईँले लुज गरे बापत तपाईँलाई सन्तुष्टि कति मिल्यो भन्ने हो. अहिलेको एजुकेसनमा हामीले खास दिन खोजेको कुरा के हो त भन्दाखेरि विद्यार्थीहरू हाम्रो विद्यालयमा आइसकेपछि सर्टेन फी तिर्नुहुन्छ, त्यो फी तिरे बापत विद्यार्थीहरू यो विद्यालयबाट आफ्नो शैक्षिक यात्रा पुरा गरेर गेट बाहिर निस्किँदा मलाई विद्यालयले दिनुपर्ने कुरा सबै दियो र मैले तिरेको पैसा बराबरको एजुकेसन मैले पाएँ, सेवा पाएँ भन्ने खालको एउटा फिल होस् भनेर चाहिँ हामी गर्न गइरहेका छौँ. र यो कति सम्भावना छ हाम्रो यो गैँडाकोटको अवस्था अथवा यो चितवनको पेरिफेरीमा कति सम्भव छ भन्दा हामीले सम्भावना सजिलैसँग देखेका छौँ, किनभने हामी यो एजुकेसन इन्स्टिट्युसन्सलाई धेरै नाफामूलक भन्दा पनि एउटा चाहिँ सर्भिस बेस्ड एजुकेसन इन्स्टिट्युसन्सको रूपमा डेभलप गर्दैछौँ. र हामीले चाहिँ शिक्षक साथीहरूलाई पनि के भनेका छौँ त भन्दाखेरि हामीसँग तपाईँहरूको पब्लिक अडिटिङ हुन्छ, हामीले चाहिँ कुनै पनि एक्सप्लोइटेसन गर्दैनौँ टिचरहरूलाई, तपाईँको पर्फर्मेन्स बेस्ड चाहिँ तपाईँको रिन्युमरेसन हुन्छ भनेर हामीले चाहिँ ओपनली कुरा गरिरहेछौँ. त्यही भएर हामीले जुन टेक्नोलोजीको प्रयोग गर्छौँ त्यसमा चाहिँ हामीले लिने सुविधा बरु कमै लिएर भए पनि हामी विदेश जाँदा जति दुःख पायौँ हामीले पाउने सुविधा कम गरेर भए पनि थोरै चाहिँ अलिकति सेभ गरेर विद्यार्थीहरूलाई दिउँ भन्ने हामीले भावना राख्यो भने त्यो सबै कुरा पूर्वाधारहरू पुर्याउन सकिन्छ. र मैले हजुरलाई एउटा चाहिँ इक्जाम्पल दिन चाहे, विदेशमा वर्ल्ड एड्स डेको दिन बच्चाहरूले आफैले खाने खाजाबाट होइन एक पाउन्ड बचाएर चाहिँ एड्स पीडितहरूलाई दिन्छन् भने हामीले गर्न खोजेको पनि त्यही हो. हामीले बरु लिने सुविधाबाट कति सकिन्छ चाहिँ बरु कम सुविधा लिएर अथवा हामीले दिने समयमा चाहिँ कमसेकम 2 घन्टा दिनको बढी समय दिएर होइन विद्यार्थीहरूलाई चाहिँ पठन पाठनदेखि लिएर सबै हामीले कुराहरूमा अलिकति जोड दिएर गऱ्यौँ भने त्यो सम्भावना सजिलै देखिन्छ.
जस्तो यहाँले सञ्चालन गर्न खोज्नुभएको यसलाई नयाँ प्रारूपबाट चाहिँ अगाडि लान खोज्नुभएको गैँडाकोट इङ्ग्लिस बोर्डिङ स्कुलमा अगाडि शिक्षण प्रक्रियामा चाहिँ यसलाई चाहिँ अझ मजबुत रूपले अगाडि बढाउनको लागि कस्तो किसिमको फरकपना आउन सक्छ अन्य विद्यालयहरूभन्दा हामी कहाँ?
हामीले अहिले सुरु गर्दा के भनेर सुरु गरेका छौँ भन्दा हामी 12 वर्षको सपना भनेर सुरु गरेका छौँ. 12 वर्षको सपना यो अर्थमा कि अहिले हामीसँग जुन नर्सरीमा हाम्रो विद्यार्थीहरू आउनुहुन्छ नर्सरीमा आएको विद्यार्थी हामीसँगबाट एसएलसी पास गरेर निस्किँदा कन्फिडेन्स लेभल यति हाई गराउँछौँ हामीले जसले चाहिँ विश्वको कुनै पनि ठाउँमा गएर घुमेर फर्किन सकोस् विद्यार्थी आफै. त्यसको लागि जस्तै हजुरलाई उदाहरण दिँदाखेरि मैले के दिन्छु भन्दा हाम्रो बालमैत्री नर्सरी कक्षा बनाउँदैछौँ हामीले. त्यसमा चाहिँ विद्यार्थीहरूलाई उनीहरू जाने टोयलेट नै टोयलेट सिट पनि नर्मल एडल्ट्सको भन्दा चाहिँ सानो सिट हुन्छ अनि उनीहरूले धुने हातको लागि चाहिँ बनाइने सिङ्क चाहिँ एउटा चाहिँ अलिकति चाहिँ लो सिङ्क हुन्छ अनि उनीहरू कक्षा कोठाभित्र बस्दाखेरि कमसेकम उनीहरूलाई चाहिँ म चाहिँ घरभित्रै छु है भन्ने खालको वातावरण दिने खालको क्लासरुम बनाउँछौँ हामीले. वेल भेन्टिलेटेड क्लासरुम बनाउँदैछौँ होइन अनि त्यसमा चाहिँ वाइफाई टेलिभिजनको प्रयोग गर्दैछौँ जसले गर्दाखेरि अहिले विश्वमा प्रमाणित भएको मेथड के हो त भन्दाखेरि कार्टुनबाट सबभन्दा छिटो सिकाइ हुन्छ होइन अनि त्यसपछि राइम्सहरूको जरुरी हुन्छ. एउटा टिचरले राइम्स सिकाउनु भन्दा पनि कन्टेक्स्चुअलाइज राइम्स हामी चाहिँ सुरुवात गर्दैछौँ वाइफाई टेलिभिजनबाट. यो वाइफाईको माध्यमबाट विश्वको जुन कुनै देशमा पनि प्रयोग हुने कक्षा कोठाभित्र प्रयोग हुने सामग्री हाम्रो कक्षा कोठाभित्र ल्याउँदैछौँ हामीले.
विद्यालयमा नमुना नर्सरी क्लास बनाउने यो विद्यालयलाई उनीहरूको क्षमता अनुसारका बेन्चहरू अथवा उनीहरूले भेट्ने साइज धाराहरू अथवा बेसिङहरू खासमा यसले शिक्षण प्रक्रियामा उनीहरूको सिकाइ प्रक्रियामा चाहिँ कस्तो किसिमको प्रभाव पार्छ, किन आवश्यकता छ यो चाहिँ?
अहिले विश्वमा प्रमाणित भएको कुरा के हो भन्दा जबसम्म तपाईँको शैक्षिक स्तर सुधार हुनको लागि विद्यार्थीहरूको सबै उनीहरूले गर्ने फिलिङ उनीहरूले पाउने चाहिँ तपाईँको फिजिकल यो के भन्छ फेसिलिटिजहरू त्यसले चाहिँ प्रत्यक्ष असर गर्छ. हिजो हाम्रो बाजेहरूले भन्नुहुन्थ्यो रुखमुनि बसेर पनि पढिन्छ तर आजको अवस्था त्यो छैन. आज यो संसार यति छिटो ग्रोथ भइरहेछ, यति छिटो टेक्नोलोजी बढिरहेछ, त्यसले गर्दाखेरि मैले अघि पनि भनिसकेँ सिकाइ हुनको लागि कम्तीमा मिनिमम आधारहरू एउटा चाहिँ फिजिकल इन्फ्रास्ट्रक्चरले चाहिँ अत्यन्तै त्यसमा चाहिँ प्रभाव पार्छ र विद्यार्थीहरूको व्यवहार जस्तै विद्यार्थीहरूले गर्ने व्यवहारले उसको चाहिँ सिकाइमा अत्यन्तै असर गरेको हुन्छ. उसले गर्ने व्यवहारमा उसले पाएको चाहिँ फिजिकल इन्फ्रास्ट्रक्चरले धेरै अत्यन्तै असर गरेको हुन्छ. जस्तै विद्यालयमा हामीले उनीहरूलाई चाहिने मिनिमम आधारहरू दिन सकेन भने उनीहरूलाई डिसिप्लिन हो भन्दा पनि विद्यार्थीले ल तिमीले यसो नगर भन्दा गर्दैन तर उसको मनमा त भइरहेको हुन्छ नि त मलाई स्कुलले चाहिँ मलाई ठगिरहेछ अथवा मैले पाउने सुविधाहरू दिइरहेको छैन अनि मैले किन गर्ने. त्यो विद्यार्थीले शिक्षकको अगाडि कुनै पनि एक्टिभिटी नगरे पनि उसले चाहिँ शिक्षकको आँखा छल्न सके पनि गर्छ. तर हामीले के क्रिएट गर्न खोजेका छौँ त भन्दाखेरि यो फिजिकल इन्फ्रास्ट्रक्चर एउटा चाहिँ मैत्री वातावरणमा सिक्यो भने अहिलेको प्रमाणित भएको चाहिँ तथ्य के हो त भन्दाखेरि जति चाहिँ बाल मैत्री वातावरण भयो त्यति सिकाइ प्रभावकारी हुँदै जान्छ भन्ने यो चाहिँ प्रमाणित भएको तथ्य हुनाले हामी त्यही आधारमा टेकेर चाहिँ हाम्रो विद्यालयलाई अगाडि बढाउँदैछौँ.
खासमा हिरा सर मैले थोरै के कुरा जोड्न चाहेँ भने जस्तो यहाँहरूले शिक्षण प्रक्रियामा चाहिँ टेक्नोलोजीको प्रयोग गर्ने कुराकानी गर्नुभयो, जस्तो वाइफाई, टेलिभिजन, प्रोजेक्टर चाहिँ त्यो प्रयोग गरेर विद्यार्थीहरूलाई शिक्षण प्रक्रिया गरिरहँदा उनीहरूको अभिभावकमा चाहिँ त्यो किसिमको एक्सेस त नहुन सक्छ, भोलि घर परिवारमा त्यसले चाहिँ असन्तोष पैदा गराइदिन्छ कि बालबालिकाहरूमा?
यो हामीले
सम्भावना छ, यो चाहिँ
यो सम्भावना किन छ भन्नुहुन्छ भने, हिजो आजभन्दा 8 वर्ष अगाडि म विदेश जाँदा मैले कुनै पनि इन्टरनेट ब्राउज गर्थिनँ, गर्न सक्थिनँ। मैले जति पनि पठन पाठनको कामहरू गरेँ त्यो चाहिँ जति पनि यो छापा का सामग्रीहरू प्रयोग गरेँ, र आज मलाई कुनै पनि समस्या पऱ्यो भने म तुरन्तै इन्टरनेट ब्राउज गर्छु। र अहिले हामीसँग कमसेकम 20-25% अभिभावकहरूको घरमा इन्टरनेट छ, होइन? र अबको 5 वर्षमा हामीले हेऱ्यौँ भने सायद सबैको हात घरमा चाहिँ इन्टरनेट सुविधा हुन्छ, सबैको घरमा चाहिँ तपाईँले यो विश्वको जुन कुनै कुरा पनि हेर्न सक्ने वातावरण क्रिएट हुन्छ। त्यसले गर्दाखेरि केही अभिभावकहरूको त्यो एक्सेस नहुन सक्छ, तर यसको मतलब के होइन त भन्दा, घरमा एक्सेस छैन भने पनि हामीले स्कुलमा त वातावरण दियौँ नि त, कमसेकम टेक्नोलोजी के हो, होइन? विदेशै भोलि तपाईँ विदेशै जाँदाखेरि पनि के हुन्छ भने, तपाईँले कुनै नयाँ टेक्नोलोजी देख्नु भने यो के हो त यस्तो, आफूलाई चाहिँ हामी चाहिँ एकदम त्यहाँ एक्सक्लुडेड फिल गर्नुपर्ने अवस्था छ कि। युरोपबाट एउटा विद्यार्थी जान्छ, उसले यति छिटो सिक्छ, होइन, सबै चाहिँ टेक्नोलोजीसँग ऊ फेमिलियर छ। हामी एसियाबाट जान्छौँ पढ्न, त्यहाँ एउटै क्लासमा बसेर पढ्दाखेरि हामीलाई त्यो फिल हुन्छ, भोलि यहाँको मेन पावर त्यो अवस्थामा त्यो फिल गर्न नपरोस्, कमसेकम हामी फेमिलियर छौँ भन्ने अवस्था हामीले चाहिँ क्रिएट गर्न खोजेको हो। अर्को चाहिँ हामीले यो टेक्नोलोजीको प्रयोग चाहिँ के रूपमा गर्दैछौँ त भन्दाखेरि, मैले अघि पनि भनिसकेँ, यो एक्सपोजर ल्याउन खोजिरहेछौँ हामीले। यो हाम्रो टेक्नोलोजीबाट बेलायतमा, अमेरिकामा, क्यानाडामा को क्लासरुमभित्र के प्र्याक्टिस गरिन्छ, के मेथोडोलोजी प्रयोग गरिन्छ भन्ने कुराको चाहिँ नलेज चाहिँ हामीले यहाँबाट दिन सकिन्छ।
सरको कुराकानी गरिरहँदा थोरै अलिकति कुराकानी गरौँ, जस्तो एउटा निजी विद्यालयहरूलाई के किसिमको आरोप लगाइन्छ भने, शिक्षाविदहरूबाट चाहिँ ओभरसिजहरूले नपढेका मान्छेलाई विदेश पठाइदिन्छन् र निजी विद्यालयहरूले पढेका मान्छेलाई विदेश पठाउनलाई पढाउँछन् भन्ने किसिमको आरोप छ नि। ठ्याक्कै तपाईँको कुरा त यहीँनिर बाजियो नि सर।
हजुर, म चाहिँ विदेश जान हुँदैन भन्ने पक्षमा छैन, विदेश जानुपर्छ, म पनि विदेश गएँ। म विदेश जाने निर्णय गरेको, मलाई एकजना सरले के भन्नुभएको थियो भन्दा, तपाईँ इङ्ग्लिसको टिचर, यो त लक्ष्मी तर उनको हातमा चाहिँ एक पैसा पनि छैन भने जस्तै भयो नि सर, होइन भने। मेरो मान्यता के हो त भन्दाखेरि, भोलि तपाईँ नेपालमै बिजनेस गर्नुहोस् तर तपाईँ बिजनेस, आफ्नो बिजनेसको पार्टनर चाहिँ तपाईँको युके हुनसक्छ, अमेरिका हुनसक्छ, त्यो बिजनेसलाई तपाईँले फ्लोरिस गर्नुपर्छ, त्यो बिजनेसलाई डाइमेन्सनल वेबाट चलाउनको लागि तपाईँले वर्ल्डसँगै एक्सपोज गर्नुपर्छ भन्नु मात्रै खोजेको हो मैले। यसको मतलब हामीले विद्यार्थीलाई पढाएर विदेशै भाग्न सिकाउँछौँ भनेको पनि होइन, तर भोलिको दुनियाँमा के हुन्छ भन्दा, विश्व साँगुरिँदै गएको छ, त्यसले गर्दा तपाईँ एउटा अमेरिकनसँग तपाईँको कम्प्युटरमा बसेर डिलिङ गर्नुपर्छ, होइन? तपाईँ स्काइप मार्फत एउटा चाहिँ अस्ट्रेलियाको चाहिँ बिजनेसम्यानसँग तपाईँले चाहिँ प्रत्यक्ष कन्भर्सेसन गर्नुपर्ने कन्डिसन हुनसक्छ। त्यस्तो अवस्थामा कुनै पनि विद्यार्थीहरूलाई के होस् त भन्दाखेरि, हामीले सिकेको अङ्ग्रेजी अथवा हामीले सिकेको ज्ञान हामी विदेशीभन्दा धेरै तल छौँ भन्ने त्यो हुन्छ नि, एउटा इन्फेरियर फिल नहोस् र विदेश जानुहोस्। म पनि आफू विदेश गएर फर्केरमा आएको मान्छे हो। विदेश चाहिँ मैले अहिले के भन्छु त भन्दा, तपाईँ जानुहोस्, विदेश जानुहोस्, अध्ययन गर्नुहोस्, देख्नुहोस्, अनुभव ल्याउनुहोस् र फर्केर आएर नेपालमा काम गर्नुहोस्। त्यसको लागि चाहिँ एउटा चाहिँ स्ट्यान्डर्ड एजुकेसनको जरुरी छ।
ठिकै छ, जस्तो गैँडाकोट इङ्ग्लिस बोर्डिङ स्कुलले चाहिँ तपाईँहरूको जुन पम्पलेट मेरो हातमा पनि छ अहिले, यसमा खासमा यो विशेषताहरूको अन्तिम बुँदामा मैले के देखिरहेको छु भने, घरको जस्तो वातावरण विद्यालयमा बनाउने भन्ने कुरा गरिरहनु भएको छ, कसरी प्रयास गर्दै हुनुहुन्छ यसको लागि?
हामीले म अहिले केही विद्यार्थीहरूलाई भेट्दै हिँडेँ सर, होइन? त्यसमा चाहिँ के देखेँ भने, कुनै पनि विद्यार्थीले मेरो आँखामा आँखा जुदाएर कुरा गर्दैनन्। ल, सर आउनु भएको छ भनेपछि, सरलाई देखेपछि कोठाबाट विद्यार्थी आधा घन्टा बाहिर निस्किँदैन। यो वातावरण किन भन्यो, हामीले फ्रेन्डली इन्भाइरोमेन्ट क्रिएट गर्न सकेनौँ। टिचर भनेको हामी धेरै अथोरिटेटिभ भयौँ, होइन? टिचर भनेको त एउटा चाहिँ म्याजिसियन हुनुपर्छ, उति बेलै रुनुपर्छ, उति बेलै हाँस्नुपर्छ, उति बेलै साथी हुनुपर्छ, उति बेलै चाहिँ गाली पनि गर्नुपर्छ विद्यार्थीहरूलाई।
हामी कहाँ शिक्षण प्रक्रियामा वान वे कम्युनिकेसन भयो भन्न खोज्नु भयो?
एकदमै एकदमै। त्यो भएर हामीले होमली इन्भाइरोमेन्ट भनेको के हो त भन्दा, बच्चाहरूलाई हामी पोजिटिभ चेन्ज ल्याउँछौँ र त्यो पोजिटिभ चेन्ज ल्याउनको लागि हामी बच्चाहरूसँग एउटा चाहिँ फ्रेन्डली इन्भाइरोमेन्ट क्रिएट गर्छौँ र हामीले स्कुलमा सुरुवात गरिसकेका छौँ। हामी बच्चाहरूलाई वी रेस्पेक्ट चिल्ड्रेन एन्ड वी गेट द रेस्पेक्ट ब्याक, होइन? त्यो रेस्पेक्ट गर्नको लागि चाहिँ के हुन्छ त भन्नुहुन्छ भने, हामीले विद्यार्थीहरूलाई चाहिँ अब हामीले त भनेर सम्बोधन नगर्ने, तिमी भनेर सम्बोधन गर्ने, होइन? ताकि विद्यार्थीहरूले पनि हामीलाई रेस्पेक्ट गरोस्। अहिले चाहिँ के छ भन्दा, 10 क्लासमा पढ्ने विद्यार्थीले तलको सर म्याडमहरूलाई चाहिँ गुड मर्निङ भन्दैनन् होइन र हामीले के भनेको छौँ त गैँडाकोट इङ्ग्लिस इङ्ग्लिस स्कुल कम्युनिटी हामी चाहिँ क्रिएट गर्न खोजिरहेछौँ जहाँ हामी यो विद्यालयभित्रको होइन यो विद्यालयको गेटभित्र पस्ने सायद हाम्रो अभिभावक पनि नहुन सक्नुहुन्छ उहाँहरू उहाँहरू चाहिँ गेस्ट हो र हामीले चाहिँ एउटा यसलाई होमली इन्भाइरोमेन्ट क्रिएट गर्न खोजिरहेछौँ यो भित्रको सबै हामी परिवार हो कोही पनि चाहिँ उचो निचो हुँदैन हामी सबैले एकअर्कालाई चाहिँ रेस्पेक्ट गर्छौँ र हामी सबै चाहिँ एकअर्कामा चाहिँ टिमवर्कमा काम गर्छौँ र हामी चाहे हामी त्यो क्लासमा पढाउँ नपढाउँ माथि पढाउँ अथवा तल पढाउँ होइन हाम्रो बच्चा चाहिँ नर्सरी क्लासमा पढोस् अथवा चाहिँ टेन क्लासमा पढोस् हामी चाहिँ एउटा चाहिँ यो एउटा सानो होम हो सानो घर हो यो घरभित्र सबै भएको हामी चाहिँ सदस्यहरू हौँ भनेर यो मिसनबाट चाहिँ हामी गइरहेछौँ
खासमा एउटा विद्यार्थीको सर्वाङ्गीण विकासको निम्ति स्वयं विद्यार्थीहरूको मात्र भूमिका हुँदैन अभिभावक र शिक्षकहरूको पनि उत्तिकै भूमिका रहन्छ र शिक्षकहरूलाई मोटिभेसन गर्नको लागि यहाँले पनि त त्यो किसिमको प्रक्रियालाई अगाडि बढाउनु भएको छ होला यस विद्यालयमा कस्तो किसिमको प्रक्रिया अगाडि बढाउँदै हुनुहुन्छ
हामीले यो विद्यालयमा के गरेका छौँ भन्दा रेसिप्रोसिटी र तपाईँको इन्क्लुजन भनेका छौँ इन्क्लुजनको अर्थ के हुन्छ भन्दाखेरि हामी कुनै पनि डिसिजन गर्दा हामीले टिचर साथीहरूलाई चाहिँ इन्क्लुड गर्छौँ र हामीले के भनेका छौँ भन्दा कुनै पनि डिसिजन गर्नुभन्दा अगाडि हामी छलफल गर्छौँ डिसिजन गर्छौँ वन्स समथिङ इज डिसाइडेड इट सुड बी डन होइन हामी यो भन्दैनौँ कि ल यो कुरा चाहिँ मैले डिसाइड गरेँ अब तपाईँहरू यो फलो गर्नुहोस् भन्दैनौँ हामीले होइन त्यो समस्या चाहिँ हामी फ्लोरिङ गर्छौँ डिस्कसन गर्छौँ र त्यसको समाधान पहिलाउँछौँ त्यो समाधान चाहिँ तपाईँको एचिभेबल छ कि छैन भनेर डिस्कस गर्छौँ इफ इट इज एचिभेबल इफ इट इज प्र्याक्टिकल देन द टिचर सुड डु होइन र त्यो नै एउटा चाहिँ मलाई के लाग्छ भने यो गैँडाकोट इङ्ग्लिस स्कुलमा हरेक टिचरहरूले एउटा चाहिँ डिसिजन मेकिङ प्रोसेसमा पार्टिसिपेट गर्नुहुन्छ र हामी चाहिँ त्यो अथोरिटेटिभ वेमा ल यो हो तपाईँ यो गर्नुहोस् भनेर मात्रै भन्दैनौँ र अर्को कुरा चाहिँ के हुन्छ भन्दा जस्तै म एउटा उदाहरण दिन्छु हजुरलाई टिचरलाई क्लासरुममा चाहिँ मोबाइल लान अनुमति छैन भन्यो भने त्यो मोबाइल राख्ने ठाउँ कहाँ हो त्यो त बनाइदिनु पऱ्यो नि त होइन त्यो खालको चाहिँ हामीले इन्भाइरोमेन्ट के बनाएको छौँ भन्दा तपाईँलाई पढाउँदाखेरि पर्ने समस्या के हो हामीसँग ल्याउनुहोस् बसेर छलफल गरौँ त्यसको समाधान हामी समूहमा खोजौँ र त्यो समाधानतर्फ जाउँ होइन टिचिङ लर्निङको लागि तपाईँलाई के मटेरियल चाहिन्छ त्यो मटेरियलको हामीलाई लिस्ट दिनुहोस् हामी त्यसको खाँचो गराइदिँदैनौँ भनेर भनेका छौँ त्यो हुँदाखेरि अहिलेको अवस्थामा हाम्रो टिचर चाहिँ अत्यन्तै मोटिभेटेड हुनुहुन्छ र उहाँहरूले केही सिक्ने मौका पायौँ हामीले नयाँ कुरा सिक्यौँ पनि भन्नुभएको छ र फिनान्सियल रिवार्डको सन्दर्भमा पनि हामी ओपन छौँ
कस्तो भने म प्रायः विद्यालयहरूमा पुग्छु जहाँ शिक्षण प्रक्रियाको सन्दर्भमा चाहिँ मेटेरियल्सहरू पनि उहाँहरूसँग उपलब्ध त हुन्छन् म चाहिँ प्रत्यक्ष रूपमा अवलोकन गर्ने क्लास कक्षा कोठामै पुगिरहेको अवस्थामा खोइ त तपाईँहरूको मेटेरियल्स भन्दा दराजमा छ भन्नुहुन्छ होइन अब यसलाई न्यूनीकरणको नाम चाहिँ यहाँहरूले चाहिँ कस्तो किसिमको भूमिका पहल गर्नुहुन्छ त्यसो भए
यो अत्यन्तै गहन कुरा यहाँले सोध्नुभयो त्यसको लागि धन्यवाद अहिलेको समस्या नै के हो त भन्दाखेरि ट्रेनिङ हुन्छ तर ट्रेनिङ क्लासरुमभित्र जाँदैन अब हामीले के भनेका छौँ भन्दा यो मेटेरियलहरू हामीले अहिले लोकल्ली मेड मेटेरियलहरू बनाउन चाहिँ बढी टिचरहरूलाई उत्साहित गरेका छौँ होइन जस्तै तपाईँले बनाउने मेटेरियलहरू त्यो कुन कुन मेटेरियलहरू तपाईँहरू प्रयोग गर्न सक्नुहुन्छ त्यति मात्रै बनाउनुहोस् अथवा तपाईँले चाहिँ हामीलाई चाहिँ लिस्ट दिनुहोस् कुन कुन मेटेरियल प्रयोग गर्ने हो तर त्यो मेटेरियलहरूको एक्चुअल प्रयोग भएको छ कि छैन भन्ने कुरा चाहिँ हामी डे टु डेमा मोनिटर गर्छौँ होइन डे टु डे मोनिटर गर्दाखेरि त्यो मेटेरियल यदि अनि फेरि हाम्रो प्रोसेसमा पनि हामी रिभ्यू गर्छौँ यदि त्यो मेटेरियल चाहिँ युजेबल छैन त्यसबाट चाहिँ सिकाइलाई चाहिँ फाइदा भएन भने हामी त्यसलाई चाहिँ रिभ्यू गरेर यो के कारणले भएन त्यसको फलोअप हामी गर्छौँ होइन फलोअप गरिसकेपछि कुनै कुनै मेटेरियलहरू अथवा कुनै पनि परिस्थितिले अथवा तपाईँको क्लासरुम सिचुएसनले जुन कुरा चाहिँ प्र्याक्टिकल केवल हुँदैन त्यो कुराहरूमा हामी चाहिँ रिभ्यू गर्दै जान्छौँ तर यसको मतलब यो होइन कि मेटेरियल प्रयोग गर्नै सकिँदैन भन्ने होइन त्यो एटिट्युड चाहिँ हामी टिचरहरूको चेन्ज गराउँछौँ
जस्तै इन्भाइरोमेन्टमा कतिपय मेटेरियल हुनसक्छ तिनीहरूलाई प्रयोग गर्न सकिन्छ कि सकिँदैन
धेरै सकिन्छ यो तपाईँको विदेशतिर मैले के देखेको भन्दाखेरि क्लासरुमलाई डेकोरेसन गर्दाखेरि पनि बढी चाहिँ यो इन्भाइरोमेन्टको कुराहरू होइन एउटा रुख चाहिँ भएन भने त्यो रुखको चित्र बनाउनुभन्दा त बाहिर गएर रुख देखाउन सकिन्छ नि त हामीले त्यो त लोकली हामीले रियलिया भन्छौँ हामीले पढाउँदाखेरि यति धेरै रियलियाहरू हामी चाहिँ प्रयोग गर्न सकिन्छ यसमा चाहिँ मैले देखेको समस्या के हो त भन्दा यो पठन पाठन प्रक्रियामा कतिपय टिचरहरूको यो चाहिँ नलेजको अभाव पनि छ होइन मेटेरियलहरूलाई कसरी प्रयोग गर्न सकिन्छ होइन एउटा वर्डको चाहिँ मिनिङ हामीले कसरी बुझाइरहेछौँ भन्दाखेरि त्यसलाई डाइरेक्ट ट्रान्सलेसन गरेर नेपालीमा बुझाइरहेछौँ तर त्यसलाई चाहिँ सिचुएसन र कन्टेक्चुअल बनाएर रियलियाहरूको प्रयोग गरेर यो यो विधि चाहिँ अहिले धेरै नै प्रभावकारी रहेको विधि हो. तपाईँले भने जस्तै यो हामीले इन्भाइरोमेन्टमा भएका अथवा हाम्रो पेरिफेरीमा भएका धेरै शैक्षिक सामग्रीहरू प्रयोग गर्न सकिन्छ, त्यसमा विवाद नै छैन. तर ती शैक्षिक सामग्रीहरू मात्रै पनि पर्याप्त छैनन् होइन. त्यसको अलावा चाहिँ अरू शैक्षिक सामग्रीहरू हामीले चाहिँ विश्वमा चाहिँ प्रचलित भएका शैक्षिक सामग्रीहरू पनि विद्यार्थीहरूसँग ल्याएर इन्ट्रोड्युस गराउनु पर्ने जरुरी हुन्छ.
दण्ड सजायको पक्षमा पनि कुराकानी गरिहालौँ. दण्ड सजायलाई निरुत्साहित गर्न गैंडाकोट इङ्ग्लिस बोर्डिङ स्कुलले कस्तो किसिमको पहल गर्दैछ?
त्यसमा चाहिँ हामीले एउटा बोर्डमा एउटा कर्नर छुट्याउँछौँ होइन. जो विद्यार्थीहरूले डिस्टर्ब गर्छ क्लासमा उसको नाम चाहिँ हामी ब्ल्याकलिस्ट भनेर राखिदिन्छौँ होइन. अनि ब्ल्याकलिस्ट भनेर जुन विद्यार्थीको हामी चाहिँ नाम बोर्डमा राखिदिन्छौँ, त्यो ब्ल्याकलिस्टमा रहने विद्यार्थीले फेरि पनि डिस्टर्ब गरेर होल क्लासमा ऊ डिस्टर्ब भयो भने त्यो नाम चाहिँ प्रिन्सिपलसँग जान्छ र प्रिन्सिपलले त्यो बिहेभियर काउन्सिलिङ सुरु गर्नुहुन्छ. र हामीले यो प्र्याक्टिस गर्दै जाँदा के देखियो त भन्दा, जब विद्यार्थीको नाम चाहिँ ब्ल्याकलिस्टमा लेखिन्छ, धेरैजसो विद्यार्थीहरू चाहिँ ओहो भनेर आफूलाई गिल्टी फिल गरेर तुरुन्तै चाहिँ डिस्ट्रप्सन बन्द गर्छन् अनि हामी त्यहाँ नाम मेटाइदिन्छौँ र क्लासरुममै चाहिँ क्लासरुमदेखि बाहिर अथवा सब्जेक्ट टिचरले त्यो नाम चाहिँ प्रिन्सिपलसँग पुर्याउनुहुन्न.
तर यसो गरिरहँदा फिजिकल टर्चर त अन्त्य भयो, यसले चाहिँ कतै मेन्टल टर्चरलाई प्रोत्साहन गर्छ कि? फेरि
मेन्टल टर्चरमा चाहिँ हामीले कस्तो छ भन्दा, ब्ल्याकलिस्टमा जब विद्यार्थी पढ्छ नि अनि त्यसपछि ऊ चाहिँ धेरै राम्रो भयो भने हामीले तुरुन्तै के भन्छौँ भन्दा, ल है वेल डन, तिमीले धेरै राम्रो गर्यो, अघि भर्खरैसम्म तिमी ब्ल्याकलिस्टमा थियो तर ऊ चाहिँ यस्तो राम्रो गर्यो, एक्जाम्पलरी स्टुडेन्ट भनेर चाहिँ उसलाई चाहिँ प्रोत्साहन पनि त्यही बेला दिन्छौँ हामीले होइन. जुन विद्यार्थी चाहिँ अब होल क्लासमा डिस्ट्रप्टिभ छ उसलाई चाहिँ अब विदेशतिर के भन्छ भन्दा, तपाईँको यो के डिटेन्सन भन्छ. डिटेन्सन भनेको उसलाई चाहिँ क्लासभन्दा बाहिर लगेर उभ्याएर राखिन्छ होइन. अब एकदमै बिहेभियर म्यानेज गर्न गाह्रो हुने विद्यार्थीहरूलाई त्यो लेभलको एउटा फिजिकल पनिसमेन्ट हटाइरहँदा त्यो लेभलको अलिकति डर त्रास त दिनै पर्ने हुन्छ. किनभने त्यो यदि एउटा विद्यार्थी डिस्ट्रप्टिभ क्लासमा भयो भने अरू पढ्न पाउने विद्यार्थीहरूको अधिकार पनि त हनन हुन्छ. त्यो हुँदाखेरि अब त्यस्तो विद्यार्थीहरूलाई चाहिँ थोरै चाहिँ मानसिक तनाव हुनसक्छ, तर त्यसलाई चाहिँ हामी फेरि पछि चाहिँ काउन्सिलिङ के गर्छौँ भन्दा, ल तिमी यसको उद्देश्य यस्तो हो, तिमी राम्रो भयो भने चाहिँ तिम्रो हुँदैन भनेर हामीले एट द सेम टाइम चाहिँ प्रोत्साहन पनि गरिरहेको हुन्छ उनीहरूलाई.
र कतिपय विद्यालयहरूमा कस्तो किसिमको प्रयोग पनि गरिरहनु भएको छ भने, जस्तो होमवर्क नगर्ने एउटा बालकलाई आज होमवर्क गरेन भने ठ्याक्कै त्यो होमवर्क डबल होमवर्क गर्न दिने उसलाई, खासमा त्यसले शिक्षण प्रक्रियामा पनि उसले राम्रो पनि गर्यो. यो किसिमको प्रयास अथवा यो प्र्याक्टिकल कतिको उपयुक्त हो?
यो चाहिँ खास गरी हामीले चाहिँ यदि कुनै पनि विद्यार्थीले पटक पटक होमवर्क गर्दैन भने हामी कतातिर जानुपर्छ जस्तो लाग्छ भने, मलाई त्यो होमवर्क नगर्ने कारण चाहिँ के हो होइन. विद्यार्थीसँग हामीले मैले अहिले चाहिँ 10 विद्यार्थी जसले चाहिँ होमवर्कै गर्दैन उनीहरूलाई चाहिँ मोनिटरिङ गरिरहेको छु, मैले मेरो आफ्नो सुपरभिजनमा मोनिटरिङ गरिरहेको छु र उनीहरूलाई हरेक दिन होमवर्क गरेर ल्याऊ है भनेपछि उनीहरूले ल्याइरहेछ होइन. होमवर्क के कारणले गरेन भन्ने महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ यस विषयमा मलाई. र अर्को दिन चाहिँ डबल होमवर्क दिँदैमा त्यसको समाधान हुन्छ भन्ने होइन. विदेशतिर के प्र्याक्टिस गरिन्छ भन्दा, यदि कुनै पनि विद्यार्थीले गल्ती गर्यो भने उसलाई चाहिँ अलिकति त्यस्तो डबल एक्सर्साइजहरू दिने चलन हुन्छ, त्यो चाहिँ राम्रै कुरा हो. तर कतिपय विद्यार्थीहरूमा त्यो पनि सम्भावना हुन्छ, डबल होमवर्क गर्दाखेरि उसले चाहिँ भोलि विद्यालयमा आउँदाखेरि मलाई पेट दुख्यो भनेर विद्यालय नै नआउने अवस्था पनि सिर्जना हुनसक्छ जस्तो लाग्छ मलाई.
जस्तो एउटा विद्यार्थीको शिक्षण प्रक्रियामा अथवा उसको सिकाइ प्रक्रियामा चाहिँ एउटा उसको घर अथवा फ्यामिलीको चाहिँ कतिको भूमिका हुन्छ अथवा फ्यामिलीको इन्भाइरोमेन्टले चाहिँ कतिको प्रभाव पार्छ,
यसमा धेरै नै असर गर्छ जस्तो मलाई लाग्छ. किनभने
त हाम्रा विद्यालयहरूले सोच्न पुगेको त्यो सोचिरहेको अवस्था देखिँदैन नि आजसम्म.
हो, हामीले के भनेका छौँ भन्दा, अब यो पेरेन्टिङ एजुकेसन पनि भनेर हामीले चाहिँ एउटा कन्सेप्ट ल्याएका छौँ. जस्तै अभिभावकहरूलाई हामीले चाहिँ कसरी यो बारेमा चाहिँ अलिकति सजग बनाउन सकिन्छ भनेर पेरेन्टिङ एजुकेसनको कन्सेप्ट हामीसँग छ. विद्यार्थीलाई सुधार गर्ने कुरा त्रिपक्षीय सम्बन्ध हुन्छ, विद्यार्थी आफै तयार हुनु पऱ्यो, अभिभावकले चाहिँ हामीलाई सहयोग गर्नु पऱ्यो र शिक्षक चाहिँ क्वालिफाइड हुनु पऱ्यो, क्वालिफाइड र विद्यार्थीको साइकोलोजी अनुसार पढाउन सक्ने हुनु पऱ्यो. र अभिभावकहरूलाई हामीले के भनेका छौँ भन्दा, विद्यार्थीहरूसँगै राखेर ल यो विद्यार्थीलाई चाहिँ मिनिमम यस्तो कुराहरू चाहिँ तपाईँहरू जुटाइदिनुहोस् है. अब एउटै कोठामा विद्यार्थी राखेर अभिभावकले टिभी खोलेर विद्यार्थीलाई पढ भनेर त हुँदैन, त्यो खालको वातावरण पनि थोरै रूपमा चाहिँ तपाईँहरूले क्रिएट गर्नुपर्छ, दिनुपर्छ भनेर हामीले चाहिँ यो गार्जियन्स काउन्सिलिङ पनि गरिरहेछौँ अहिले.
यसले चाहिँ कतिको प्रभाव पार्ला, जस्तो बाहिरी जस्तो अन्य देशहरूमा चाहिँ कस्तो किसिमको प्रभाव छ यसको, त्यो प्र्याक्टिस कस्तो देख्नु भएको छ?
विदेशतिर अलि बढी अभिभावकहरू सजग हुनुहुन्छ विद्यार्थीको बारेमा. हरेक विद्यार्थीको अभिभावकलाई एउटा चाहिँ टेक्स्ट म्यासेजबाट ल तपाईँ चाहिँ मिटिङमा आउनुहोस् भन्दाखेरि, उहाँ मिटिङमा आउनु भएन भने फेरि चाहिँ त्यसलाई एक खालको चाहिँ गार्जेन्सलाई नै पेनालाइजेसन गरिन्छ. जस्तै अनुमति बिना विद्यालयलाई विद्यालयबाट विद्यार्थीलाई अनुपस्थित राख्यो भने एउटा चाहिँ पेनाल्टीको सिस्टम छ. हाम्रो देशमा त्यो अवस्था अझै क्रिएट भइसकेको छैन. तर हामीले म 8 वर्ष अगाडि अथवा 10 वर्ष अगाडि एउटा विद्यार्थीलाई पढाइरहँदाखेरि अभिभावकसँग जुन अन्तर्क्रिया गर्ने र इन टच हुनलाई जति समस्या हुन्थ्यो अहिले चाहिँ धेरै कम भएको मैले महसुस गरेँ र अभिभावकहरूको चेतना स्तर पनि अत्यन्तै बढेको महसुस गरेँ. र अब केही वर्षमा अब आउने केही वर्षहरूमा हाम्रो यो अभिभावकको चेतना चाहिँ राम्रैसँग बढ्छ भन्ने कुरामा म विश्वस्त छु.
हुन्छ, हामी लगभग अन्त्यतिर पनि आइसकेका छौँ र अन्तमा चाहिँ गैँडाकोट इङ्ग्लिस बोर्डिङ स्कुलको 12 वर्षको सपना, यो सपनाको अन्तिममा समीक्षा, छोटो समीक्षा गरिदिनुहोस् न.
हामीले यो 12 वर्षमा विद्यार्थीहरू हामीसँग नर्सरीमा अहिले जोइन गरिरहँदा अनि हामीले 12 वर्षसम्म पढाउँदै जाँदा हामी कस्तो होस् भन्ने चाहन्छौँ भन्दा विद्यार्थीले 90% मार्क्स भन्दा पनि उसको स्किल चाहिँ राम्रो होस्. विद्यार्थीहरूलाई इङ्ग्लिसमा 90 मार्क्स ल्यायो एसएलसीमा, भोलि गएर आइएलटिएस गर्दाखेरि उनीहरूलाई चाहिँ चाहिने स्कोर नपुग्ने, त्यसले गर्दाखेरि चाहिँ उनीहरूले चाहेको विषय चाहिँ पढ्न नपाउने अनि स्कलरसिपमा विदेश गएर पढ्न नपाउने यस्तो खालको अवस्था चाहिँ सिर्जना नहोस्. र हाम्रो 12 वर्ष हामीसँग पढिसकेपछि हाम्रो गेटबाट बाहिरिँदै गर्दा वी वान्ट एभ्री वान टु लिभ ह्याप्पी. हामी सबै हाम्रो विद्यार्थीहरू ह्याप्पीली चाहिँ हाम्रो गेटबाट बाहिर निस्क्यौँ.
हुन्छ, यहाँको अमूल्य विचार र समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद.
मलाई यहाँको रेडियो मार्फत, विजय एफएम रेडियो मार्फत मेरो आफ्ना मनमा लागेका केही कुराहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा विजय एफएम परिवार र यो व्यक्तिगत रूपमा यहाँलाई पनि म मुरीमुरी धन्यवाद दिन चाहन्छु.
हामीले सुन्यौँ विद्यालयको शिक्षण प्रक्रियाको विषयमा गैँडाकोट इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक हिरालाल अर्यालसँग गरिएको कुराकानी. कार्यक्रम गाउँघरको आवाजबाट अब भने बिदा माग्नुपर्ने बेला भएको छ. यतिन्जेलसम्म कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो vijayfm101.6@gmail.com. यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद. अर्को हप्ता कार्यक्रममा उपस्थित हुने नै छौँ. प्राविधिक मित्र जेनित सापकोटालाई धन्यवाद. म श्रीधर उपाध्याय बिदा हुन्छु. हवस्त, नमस्कार.